आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
बाइबल राखेर एकांचा हिडा एकांचा हिडा कदमा झोला झोला भित्र बाइबल राखेर एकांचा हिडा हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो लक्ष्य, हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो। कदमा झोला झोला भित्र बाइबल राखेर एकांचा हिडा एकांचा हिडा कदमा झोला झोला भित्र बाइबल राखेर एकांचा हिडा एकांचा हिडा। हाम्रो पुग्दैन होला आशु सन्देश जीवन हाम्रो हो पुग्दैन होला सुनाउन आशु सन्देश बाँकी जीवन लगाइदेऊ क्रिसमा बाँकी जीवन लगाइदेऊ क्रिसमा कुन बेला कुन ठाउँमा उठाइ लाने होला जीवन एकान्छा हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छ हिँड एकान्छ हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छ हिँड एकान्छ हिँड
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु, साथै नमस्कार। हजुर, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लुका तीन अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य कुराहरू देख्छौ, बप्तिस्मा दिने युहन्नाको सेविकाई, येशूको बप्तिस्मा र मरियमको वंशवाली। लुका एक इतिहासकार को नाताले बप्तिस्मा दिने युहन्नाको सेविकाईको मिति दिन्छन्, जुन लौकिक वा संसारिक इतिहासकारसँग फिट खान्छ। तिनले मसीहको आगमनको लागि शर्तको रूपमा युहन्नाको पस्ताको सन्देशमाथि जोड़ दिन्छन्। पानीमा शुद्ध गरिने वा धोइने मोसाको व्यवस्थाबाट जुन युहन्नाको दिनमा पानीमा डुब्ने काम एक आम संस्कार थियो। युहन्नाले तिनीहरूका आउनेहरूलाई ख्रीष्टको आगमनको लागि नैतिक सुधार अर्थात एक साधारण तयारीको रूपमा बप्तिस्मा दिन्थे। ख्रीष्टले पवित्र आत्माद्वारा बप्तिस्मा दिनु हुने थियो, जुन वास्तविक सुधार वा परिवर्तन थियो। यस अध्यायमा वंशवाली चाहिँ मरियमको हो, जुनले दुई तथ्यहरूको प्रकट गर्दछ। पहिले यो मानव जातिको पिता आदमतिर पछाडितिर जान्छ। येशू वास्तविक खास मानिस हुनुहुन्थ्यो। मतीले येशूलाई राजाको रूपमा पेश गर्ने काममा येशूको वंशवाली खाली अब्राहमको समय वा अब्राहमको सम्म जति मात्र खोजेर निकाल्छन्। लुकाले येशूलाई एक मानिसको रूपमा पेश गर्ने काममा पछाडि आदमसम्म जान्छन्। दोस्रो स्थानमा मरियम दाउदको छोरा सुलेमानबाट सन्तति नभएर वा पीढ़ी नभएर दाउदको अर्को छोरा नाथनबाटको पीढ़ी वा सन्तान थिइन्। लुका तीन अध्याय 31 र पहिलो इतिहास 3 5 पद अनुसार त सबभन्दा पहिले हामी देख्नेछौ बप्तिस्मा दिने युहन्नाको सेविकाई। 3 अध्यायको 1 पदमा भनिएको छ, कैसर तिबेरियसका शासनकालको 15 वर्षमा पन्तियस पिलातस यहुदियाका हाकिम थिए। त्यस बेला हेरोद गालिलका शासक थिए र तिनका भाइ फिलिप इतुरिया
र आक्रोनितिसका शासक थिए अनि लुसानियस अबिलेनेका शासक थिए। मित्र, यहाँ छवटा चरित्रहरू यस पदमा परिचय गराइएको छ, व्यक्तित्वहरूको यस पदमा परिचय गराइएको छ, जुनले समयको मिति तोक्न हामीलाई अनुमति दिन्छ, अवसर दिन्छ। प्रभु येशु जन्मनुहुँदा सिजर अगस्तस रोमको शासक थिए, तर जब युहानाले आफ्नो सेविका आरम्भ गरे सिजर टाइबेरियस चाहिँ रोमको शासक थिए, सम्राट थिए। लौकिक अर्थात संसारिक इतिहास जुनले हामीलाई प्रशस्त यसको ठिक थुप्रै विवरण दिन्छ, जुनले हामीलाई भन्छ कि टाइबेरियस प्रतिभाशाली बुद्धिमान थिए तर उही समयमा क्रूर पनि थिए। तिनी चलाक थिए तर धुर्तै गर्ने, तिनी भन्नुपर्ने हो भने अमानवीय र ईश्वर निन्दक व्यक्ति थिए। तिनले विश्वलाई वशमा ल्याउन प्रयत्न गरे। अर्को कठपुतली शासकहरूको नाम यहाँ दिइएको छ। दुई पदमा भनिएको छ, हन्नास र कैफायाका प्रधान पुजारी गिरीको समयमा परमेश्वरको वचन उजाड स्थानमा जकरियाका छोरा युहान्ना कहाँ आयो। अन्नास र कफायास प्रधान पुजारीहरू थिए। किन त्यहाँ दुई प्रधान पुजारी? दुईजना प्रधान पुजारीहरूले त्यस दिनमा यरूशलेमको धर्ममाथि रोमको शक्तिको प्रकट गर्दछ। अनास सिंहासनको पछाडि शक्ति थिए तर कफाया चाहिँ रोमको अगाडि राखेका थिए। मित्र, बप्तिस्मा दिने युहन्नाको लागि स्वाभाविक अनुभव चाहिँ उसको पिता जकरियाले जस्तै मन्दिरमा सेवा गर्नुपर्ने थियो। तिनी मन्दिरमा अगुवा हुनुपर्ने, तर तिनले यो कामको मन पराएनन्। यसको सट्टामा तिनी उजाड स्थानमा गए र आफ्नो पुजारीत्वको परित्याग गरे। तिनी भ्रष्ट प्रणालीमा वा ढंगमा सेवा गर्न इच्छा गरेनन्। त्यसले तिनी अगमवक्ता बने, त्यो नै तस्विर हो। बप्तिस्मा दिने युहान्ना पुजारी थिए तर तिनी अगमवक्ता बने। बप्तिस्मा दिने युहान्ना ती ध्यान खिच्ने चरित्र मध्ये एक हुन् जो समय समयमा प्रकट भएका छन्। तिनले मानिसहरूलाई एलियाको याद दिलाए किनभने तिनीहरूको विधिहरूमा केही निश्चित कुरा मिल्दा जुल्दा थिए। तिनले उही समयमा मानिसहरूलाई त्यो एक दिन आउन गइरहनु भएको मसीहको मानिसहरूलाई याद दिलाए। तिनी साँच्चीकै असामान्य व्यक्ति थिए। लुकाले तिनको आश्चर्यजनकको जन्मको हामीलाई भनेका छन्। तिनको जन्म घोषणाको लागि स्वर्गीय दूत ग्राबियल आएका थिए। तिनी पुजारी, अगमवक्ता र प्रचारक थिए। तिनी जन्मद्वारा पुजारी थिए किनभने तिनी जकरिया पुजारीका छोरा थिए, तर तिनलाई परमेश्वरले अगमवक्ता हुन बोलाउनुभयो। तीन पदमा भनेको छ, तिनी पाप क्षमाको निम्ति पश्चातको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीमा आसपासका सबै इलाका हुँदै आए। युहन्नाले पश्चातको बप्तिस्माको प्रचार गर्दछन्। तिनी अगमवक्ताहरूमध्ये अन्तिम अगमवक्ता हुन्। तिनी वास्तवमा पुरानो नियम चरित्र थिए जो नयाँ नियमको पानामा पृष्ठभूमिमा पनि आफ्नो कदम राखे। तिनी आफ्नो पहिरनमा, खानामा र हेराइमा बेग्लै किसिमका मानिस थिए। तिनले दाढी खौरिँदैनथे। तिनले कम्बरमा उँटको छालाको पोषक पहन्थे र वनमा र सलह भोजनको रूपमा खान्थे। मित्र, तिनी असामान्य व्यक्ति थिए। तिनले त्यस्तै स्वागत पाउनेछन् जस्तो कि धेरै अगमवक्ताहरूले पाए। तिनलाई मारिनेछ। आजको यो संसारमा पनि सबभन्दा स्वागत नगरिने सन्देश तपाईँलाई थाहा छ, अगमवक्ताको आवाज हो। आज तपाईँ परमेश्वरको सुसमाचार सुनाउनुहुन्छ भने मानिसले त्यसको ग्रहण गर्दैनन्। विशेष गरेर दण्डको सन्देश, न्यायको सन्देश, युहन्नाको सन्देश कठोर खालको तर सत्य सन्देश छ। चारदेखि सात पद, यसैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाऊ, हरेक घाँटी पूरिनेछ र हरेक पहाड़ र हरेक डाँडा समतल बनाइनेछ र बांगा टेढा सोझा हुनेछन् र अप्ठ्यारा बाटाहरू सम्म हुनेछन् र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्। यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, यस सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? म कहिले कहिले यो कुरा सोच्दछु कि आज कतिजना प्रचारकहरू कुनै चर्चमा, मण्डलीमा टिक्ने छन् यदि तिनले आफ्नो आइतबारको वा शनिबारको सन्देश यसो भन्दै प्रचार गरे, हे सर्पका सन्तानहरू हो। मलाई लाग्दैन कि तिनी अर्को हप्तामा पुलपिटमा हुनेछन्। मानिसहरूले तुरन्तै तिनलाई विदा दिनेछन्। म कुनै पनि सन्देशको लागि योहन्नाको यो असामान्य सन्देशको परिचयको प्रयोग गर्न सिफारिश गर्दिन, तर मलाई लाग्छ यो धेरै चर्चहरूको निम्ति, धेरै विश्वासीहरू भनाउँदाहरूको निम्ति अति नै उपयुक्त छ। आठ पदमा भनिएको छ, आठ पदमा, यसकारण पश्चाताप सुहाउँदो फल फलाऊ र तिमीहरू आफै हाम्रा पिता अब्राहम हुन् भन्न पछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। युहन्नाको प्रचार वा सन्देश एक पश्चातापको सन्देश थियो, त्यही नै आज हाम्रो सन्देश छैन। यद्यपि विश्वासमा पश्चाताप सामेल गरिन्दछ, पाउले थिस्लोनिकीका विश्वासीहरूलाई भने पहिलो थिस्लोनिकी एकको नौ पदमा, जीवित सच्चा परमेश्वरलाई सेवा गर्नलाई कसरी तिमीहरू प्रतिमाहरूबाट परमेश्वरतर्फ फर्क्यौ, तपाईँ केही कुराबाट नफर्किकन परमेश्वर कहाँ फर्कन सक्नुहुन्न। जब तपाईँ कुनै पनि कुरातिर फर्कनुहुन्छ, तपाईँ केही कुराबाट फर्कनुहुन्छ। जब तपाईँ परमेश्वर कहाँ फर्कनुहुन्छ, तपाईँ पापबाट फर्कनुहुन्छ। अनि त्यो पश्चाताप, जब ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न तपाईँ हुन्छ, तपाईँ यो संसारको कुराहरूबाट फर्कनुहुनेछ। सम्भव तपाईँले परमेश्वरको प्रेमको सुन्नुभएको होला, तर तपाईँ यसको हृदयमा छैनु भएको छैन होला, अनि किन यस्तो भनी तपाईँ छक्क पर्नुभएको होला। तपाईँले पश्चाताप गर भन्ने उजाड स्थानबाट आउने आवाजको सुन्न आवश्यक छ। पश्चाताप उद्धार गर्ने विश्वासको एक भाग हो। पश्चाताप यस घड़ीको सन्देश होइन, हामी परमेश्वरको अनुग्रहको प्रचार गर्छौं। तर तपाईँ यदि परमेश्वरको अनुग्रहको प्राप्त गर्न वा स्वीकार गर्ने व्यक्ति हुनुहुन्छ र उहाँका फर्कनु भएको छ भने तपाईँ आफ्ना पापबाट फर्कनुहुन्छ र फर्कनुपर्छ। यदि तपाईँ आफ्ना पापहरूबाट फर्कनु भएको छैन भने तपाईँ वास्तवमा उहाँ कहाँ फर्कनु भएको छैन। पश्चाताप उद्धारमा सामेल छ, तर आज परमेश्वरको सन्देश हो प्रेरित सोह्र अध्यायको 31 पद, प्रभु येशूमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। नौ पदमा भनिएको छ, अहिले बञ्जर रूखको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। युहानको दिनमा फल नफलाउने रूखहरू व्यर्थका, बेकारका र प्रयोग भिन थिए। तिनीहरूलाई काटिन्थे र आगो बाल्न दाउराको लागि प्रयोग गरिन्थे। युहानको सन्देश अति नै कठोर खालको छ। युहानले कहिले पनि परमेश्वरको उद्धार गर्ने, छुटकारा दिने प्रेमको सन्देश दिएनन्। तिनलाई त्यस्तो सन्देश दिन बोलाइएको थिएन। तिनको सन्देश आउन गइरहेको दण्डको सन्देश थियो। हामीले यो कुराको याद गर्नुपर्छ कि आज हाम्रो दिनहरूमा पनि यो परमेश्वरबाटको सन्देशको एक पक्ष हो। परमेश्वरले आशा गरे अनुसार इसरायल राष्ट्रले त्यति धेरै फलहरू फलाउन सकेन, अनि अन्त्यमा तिनीहरूमाथि विकल्प केवल न्याय मात्र बाँकी रहेको छ। युहन्न इसरायलीहरूलाई भनिरहेका थिए कि यदि तिमीहरूले फल फलाएनौ भने बञ्चरो रूखको जरामा पर्नेछ। आज प्रभु येशू पनि मण्डलीलाई उही कुरा भनिरहनु भएको छ। दश र एघार पदमा भनिएको छ, मानिसहरूले युहन्नलाई सोधे, त्यसो भए हामीले के गर्ने? तिनले उनीहरूलाई जवाब दिए, जससँग दुईवटा दौरा छन् त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ त्यसले पनि त्यसै गरोस्। कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए अनि तिनलाई सोधे, गुरूज्यू हामीले के गर्ने? तिनले उनीहरूलाई भने, तिमीहरूलाई खटाएको भन्दा बेसी नल्याऊ। महसुल उठाउनेहरू चाहिँ अरूहरूलाई शोषण गर्ने र लालच गर्ने र त्यस्ता कुराहरूमा, भ्रष्ट गर्ने कुराहरूमा प्रसिद्ध व्यक्तिहरू थिए। अहिले तिनीहरू पनि युहन्ना कहाँ आएर सोधे, अब हामीले के गर्ने? तिनीहरू येशु कहाँ पनि आएका थिए। अहिले युहन्नाले तिनीहरूलाई भन्छन् तेह्र पदमा, तिनले उनीहरूलाई भने, तिमीहरूलाई खटाएको भन्दा बेसी नल्याऊ। अनि चौध पदमा, सिपाहीहरूले पनि सोधे, हामीले चाहिँ के गर्ने? तिनले उनीहरूलाई भने, कसैमाथि अत्याचार गरेर, झुटो दोष लगाएर नलुट, आफ्ना तनाखामा सन्तुष्ट रहो। मित्र, यो व्यावहारिक सन्देश थियो जुन युहन्ना कहाँ आउने विभिन्न वर्गका र अवस्थाहरूबाट आउने मानिसहरूलाई दिइएको थियो। यदि तपाईँ चित्रकार हुनुहुन्छ भने तपाईँ आफ्नो चित्रकारीद्वारा म ख्रिस्टियन हुँ भन्ने तथ्यको प्रकट गर्नुहुनेछ। यदि तपाईँ सिपाही हुनुहुन्छ वा पुलिस हुनुहुन्छ भने तपाईँ आफ्नो विश्वासलाई सिपाही वा पुलिसकै रूपमा प्रकट गर्नुहुनेछ। यदि तपाईँ घरको पत्नी हुनुहुन्छ भने तपाईँ आफ्नो विश्वासलाई तपाईँ घरको पत्नीकै रूपमा प्रकट गर्नुहुन्छ। तपाईँ जे हुनुहुन्छ त्यही नै तपाईँ प्रकट गर्नुहुन्छ। मती 7:20 पदले भन्छ, तिनीहरूका फलहरूद्वारा तिनीहरूलाई तिमीहरू चिन्नेछौ। युहान्न स्पष्ट पार्छन् कि यो सन्देश अन्तिम सन्देश होइन, तिनी खालि आइरहेको खास जनको लागि बाटो तयार गरिरहेका थिए। युहान्नले पानीले बप्तिस्मा दिए, येशूले 2000 वर्षदेखि आजसम्म पवित्र आत्माले बप्तिस्मा दिइरहनु भएको छ। उहाँले उही समयमा आफ्नो दोस्रो आगमनमा आगोले बप्तिस्मा दिनुहुनेछ। आगोले न्यायको बताउँछ। कोही कोहीले सोच्दछन् कि यसले पेन्टिकोस्टको दिनको उल्लेख वा संकेत गर्छ जब पवित्र आत्मा आउनुभएको थियो। त्यतिखेर त्यहाँ भेला हुनेहरूको शिरमा आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू देखा परेको थियो। तर यो कुराको ध्यान दिन महत्वपूर्ण छ, प्रेरित 2:3 पदमा भनिएको छ, आगोको जस्तो, खास आगो नभनिएर तर भनिएको छ आगो जस्तै। यो आगो थिएन, पवित्र आत्माको आगमन आगोको बप्तिस्माको परिपूर्णता होइन, त्यो चाहिँ हाम्रो ख्रिष्टको दोस्रो आगमनमा स्थान लिनेछ। 19:20 पद, तर शासक हेरोदले आफ्नो भाइको पत्नी हेरोदियासलाई राखेको कारण तिनले गरेका सबै दुष्कर्मको निम्ति युहानले तिनलाई हप्काएका थिए। 20 पदमा, युहानलाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्ममाथि अझ एउटा दुष्कर्म थपे। युहानले हेरोदलाई सार्वजनिक रूपमा खण्डन गरे, निन्दा गरे, किनभने तिनले आफ्नो भाइ फिलिपको पत्नी हेरोदियाससँग विवाह गरेथे। अनि यस कुराको लागि हेरोदियास यति धेरै क्रोधित भए तिनले युहानलाई कैदमा जेलमा हाल्न माग गरे। हेरोदले तिनको इच्छालाई पूरा गरिदिए अनि युहानलाई गिरफ्तार गरी जेलमा हालिदिए। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ येशूको बप्तिस्मा, 21-22 पद, जब सबै मानिसहरूले बप्तिस्मा लिए अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनु भएको थियो, तब स्वर्गीय उग्रियो र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनुभयो। अनि स्वर्गीयबाट यस्तो एउटा आवाज आयो, मेरो प्रिय पुत्र हौ, तिमीसँग म प्रसन्न छु। लुकाले घटित घटनाहरूको कालक्रमिक क्रममा दिन प्रयत्न गरिरहेका छैनन्। यदि तिनले क्रमिक रूपमा कालक्रमिक रूपमा दिएको भए तिनले युहानको गिरफ्तार भन्दा पहिले येशूको बप्तिस्माको उल्लेख गर्ने थिए। येशूको बप्तिस्मा त्रिएक प्रकट भएको छ, पवित्र आत्मा येशूमाथि उत्रनुहुन्छ जो पनि त्रिएकको एक व्यक्ति हुनुहुन्छ, त्यसपछि स्वर्गीयबाट स्वर्गीय पिता बोल्नुहुन्छ, यसपछि हामी देख्छौ मरियमबाटको वंशवाली, बाँकी पदहरूले मरियमको वंशवालीसँग व्यवहार गर्दछ, युसुफको वंशवालीसँग होइन। युसुफको वंशवाली मतीको सुसमाचारमा पाउँदछौ। मतीले दिएको वंशवालीको विवरण अब्राहमबाट आरम्भ हुन्छ र दाउदबाट सुलेमान हुँदै प्रभु येशु ख्रीष्टसम्म आइपुग्छ। सिंहासनको वैदिक वा कानूनी उपाधि युसुफद्वारा आएथ्यो। लुकाले दिएको वंशवालीको विवरण बेग्लै छ। लुका दाउदसम्म पछाडि जान्छन्, त्यसपछि आदमसम्म जान्छन्। लुकाले मरियमको कथा दिन्छन् अनि यो तिनको स्पष्ट रूपमा वंशवाली हो। दाउदको राजकीय वा शाही खुन तिनको नशाहरूमा पनि भएथ्यो। दाउदको सिंहासनको येशूको खुनको उपाधि मरियमद्वारा आएथ्यो। यो वंशवालीको बारेमा दुई कुराहरूको नोट गर्न आवश्यक छ। पहिलो, डाक्टर लुकाले यो स्पष्ट पार्छन् कि युसुफ येशूको पिता थिएनन्। यस वंशवालीमा उल्लेख छोरा शब्द खास पाण्डुलिपिमा प्रयोग गरिएको छैन। युसुफ एलीका छोरा थिएनन्। छोरा शब्द चाहिँ पिताद्वारा वंशको संकेत गर्न थपिएको छ, जो चाहिँ परिवारको शिर थिए। अर्को शब्दमा वंशवाली मानिसको नाम अनुसार सूचीमा राखिएको छ। मतीको पुस्तकमा जहाँ युसुफद्वारा वंशवाली दिइएको छ, यसले भन्छ कि याकुबले युसुफलाई जन्म दियो। ध्यान दिनुपर्ने दोस्रो महत्वपूर्ण कुरा चाहिँ पद 31 हो, जुनले भन्छ 31 पद, एल्याकिम मल्याका छोरा, मलेवा मिन्नाका छोरा, मिन्ना मथाताका छोरा, मथाथाका नतानका छोरा, नतन दाउदका छोरा। मतीले चाहिँ ख्रिष्टको लाइन वंशको दाउदको छोरा सुलेमानद्वारा खोजेर निकाल्छन्। त्यो चाहिँ राजकीय वा शाही वंश वा लाइन थियो। अनि लुकाले चाहिँ दाउदको अर्को छोरा नातानद्वारा ख्रिष्टको लाइनलाई खोजेर निकाल्छन्। मरियमसँग आफ्नो नसाहरूमा दाउदको रगत थियो। येशु ख्रिष्ट दाउदको पुत्र हुन्। लुकाले प्रकट गर्दछन् कि येशु परमेश्वरको पुत्र हुनुहुन्छ र संसारको उद्धारकर्ता हुनुहुन्छ। उहाँको लाइन वा वंशज अब्राहमसँग रोकिँदैन, तर पछाडि आदमसम्म जाँदछ जो परमेश्वरको ज्येष्ठ पुत्र थिए, मतलब सृष्टिको वा सृजिएको परमेश्वरको पुत्र। तर जब तिनले पाप गरे, त्यस महिमित र महान स्थानबाट खसे, पतित भए, येशु ख्रिष्ट अन्तिम आदम अनि परमेश्वरको पुत्र, फेरि परमेश्वरसँग मानव जातिको त्यो सम्बन्ध स्थापित गर्न आउनुभयो जुन आदमले पहिले गुमाएका थिए। अनि यो सम्बन्ध, यो नाता प्रभु येशु ख्रिष्टमा विश्वासद्वारा गासिन्दछ। अब एउटा प्रश्न छ, के हामीले ख्रिष्टलाई आफ्नो एकलौते उद्धारकर्ताको रूपमा विश्वास गरेका छौं?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।